تفسير: الله نور السماوات والأرض. الله نور ہے آسمانوں کا اور زمین کا. مثل نور ہی اس کے نور کی مثال ہے. کمشکاتن گویا کے تاک ہے. فیہا اس میں. مصباح چراغ ہو. المصباح چراغ. فی زجاجتن شیشے میں ہو, فانوس میں ہو. الزجاجتو فانوس شیشہ. کأنہا کوکب دری گویا کہ وہ ستارہ ہے چمکتا ہوا. وہ شیشہ گویا کہ ایک تارہ ہے چمکتا ہوا. یوقدو جلتا ہے. من شجرت مبارکت اس نے ایک برکت کے درخت سے. زیتونت جو زیتون کا ہے. لا شرقیت ولا غربیہ نہ مشرق کی طرف ہے نہ مغرب کی طرف. یکادو زیتوہا قریب ہے کہ اس کا تیل. یدیو بھڑک اٹھے. ولو لم تمسسہ نار گویا کہ اس کو نہ لگے آگ. جس کا تیل آپ ہی آپ بھڑکا پڑتا ہو چاہے آگ بھی اس کو نہ لگے. نور علی نور روشنی پر روشنی. نور پر نور. یہدی اللہ لنورہ من یشاء رہنمائی کرتا ہے اللہ اپنے نور کی طرف جس کو وہ چاہتا ہے. وَيَدْرِبُ اللَّهُ الْأَمْصَالَ لِلنَّاسِ اور اللہ دیتا ہے مثالیں لوگوں کے لیے, سمجھاتا ہے مثالیں لوگوں کے لیے. وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ اور وہ ہر چیز سے واقف ہے. یہ سورۃ نور کی آیت نمبر 35. یہ ایک آیت اس کی حیثیت سورۃ نور میں ایسے ہی ہے جیسے کہ مومن کی زندگی میں ایمان کی حیثیت ہے. اور سورۃ نور کی ایک آیت اس پوری سورۃ جو ہے اس کا جو ہے وہ بڑا خاص چمکتا ہوا جو ہے وہ اللہ کا تحفہ ہے. اور اہل علم اسے آیت نور بھی کہتے ہیں کیونکہ اس میں نور ایمان اور کفر کی ظلمت کو اللہ رب العزت نے بڑی تفصیل کے ساتھ جو ہے وہ سمجھایا ہے. سورۃ کے اندر اس کی حیثیت, اس آیت کی حیثیت چمکتے ہوئے سورج کسی ہے. سورۃ نور کے اندر آیت نمبر 35 کی حیثیت جو آیت نور ہے اس کی حیثیت آفتاب تاباں کی ہے, چمکتے ہوئے سورج کی ہے. اس میں ایمان اور کفر کی مثال بیان کی گئی ہے. ایمان اور کفر کی. اور ایمان انسان کے ظاہر اور باطن پر کیسے اثر کرتا ہے, کفر انسان کے ظاہر اور باطن پر کیسے اثر کرتا ہے, کس طرح انفرادی اور اجتماعی زندگی جو ہے ان دونوں مثالوں سے جو ہے وہ متاثر ہوتی ہیں. تو آئیے ان آیات کو سمجھتے ہیں. اللہ رب العزت کہہ رہے ہیں اللہ نور السماوات والارض. اللہ نور ہے آسمانوں کا اور زمین کا. نور جو ہے, نور کے معنی ہے چمکنا, چمک. اور یہاں پہ جو نور لفظ استعمال ہوا ہے آپ دیکھیں گی کہ یہ لفظ نور مصدر ہے. اور ایک رائے کیا ہے کہ منور کے معنی میں ہے. منور, منور کا مطلب کیا ہے؟ روشن کرنے والا, جو रोशनी करने वाला है, मुनव्विर, और ये अल्लाह के नामों में से भी एक नाम है, और एक इसके मानी क्या है, नूर के भी हैं, यानी नूर और मुनव्वर। तो नूर क्या है कि रोशनी है, मुनव्वर क्या है कि हर एक को वो रोशन कर रहा है। अच्छा, नूर तीन किस्म का होता है, जैसे रोशन चीजों का नूर है, मसलन सूरज, चांद, सितारे वगैरह, या फिर ये ट्यूबलाइट आप देखें कि आपके हॉल में इस वक्त ट्यूबलाइट जो चमक रही हैं, तो इसकी भी एक रोशनी है ना, इनका भी एक नूर है। तो ऐसे नूर के मुतल्लिक क्या कहते हैं कि ये हमें अपनी आंखों से नजर आता है, ये रोशनी जो है सूरज की रोशनी है या ट्यूबलाइट की रोशनी है या चांद और सितारों की है। दूसरा नूर है जो आंख का नूर है, आंख का नूर। और आंख का नूर क्या होता है कि अगर किसी के पास आंख का नूर ना हो, सूरज का रोशनी है जो सूरज का नूर है, ट्यूबलाइट का नूर है, जब आंख का नूर नहीं है ना तो वो नजर नहीं आता है ना। तो जो दूसरी किस्म का नूर है, इसका मतलब क्या है कि इस नूर की अदम मौजूदगी में जब ये मौजूद नहीं है किसी के पास आंख की बिनाई, आंख का नूर, तो सूरज का नूर या दूसरी रोशनी उसको नजर नहीं आती। ये दूसरी किस्म का नूर है, ठीक है। तीसरी किस्म का भी एक नूर है, और वो नूर है इल्मे दीन का नूर, या फिर दिल के अंदर होता है ना बसीरत, दिल के अंदर होती है हदायत। तो अगर किसी के पास हदायत का नूर ना हो, फिर आंख की रोशनी भी उसको फायदा नहीं देती है ना। तो जिस तरह एक अंधा सूरज की रोशनी में चीजों को देख नहीं सकता, दिल का अंधा जो अगर कोई है, और कुरान मजीद की आयतें तो हैं लेकिन वो जो है वो चूंकि दिल का अंधा है और आंखों से पढ़ रहा है आयतों को, लेकिन उससे जो है वो फायदा नहीं उठा पाता। तो बहरहाल अगर आपको ये तीन किस्में नूर की समझ आ गई तो बड़ी अच्छी बात है। सूरज की रोशनी और चांद, सितारे और ट्यूबलाइट और लाइटें, इसका नूर आंख का नूर नंबर दो, और नंबर तीन जो है वो दिल का नूर या फिर हदायत जो है। अब आप देखें कि अल्लाह रब्बुल इज्जत जो है, अल्लाह की जात असल में मंबा नूर है, और उसके नूर से कायनात की एक एक चीज जो है उसमें नमूद है। अल्लाह का नूर कायनात में, पूरी कायनात में जो है वो बिखरा पड़ा है, और गोया के पूरी दुनिया में अंधेरा है, और अल्लाह का नूर जो है वो दुनिया में हर तरफ जो है वो रोशनी जो है वो कर रहा है। अल्लाह आसमान को भी, आसमान, सारे आसमान और जमीन और इसमें बसने वाली सारी मखलूक जो है उसको रोशनी देने वाला है। खुद अपनी जात से अल्लाह की से रोशनी जाहिर है, रोशन है, और दूसरों को भी रोशनी जो है वो अता करने वाला है। अज़ाहिरु बिनफ्सिही वल मज़हरु लिग़ैरिही, है ना। तो गोया के अल्लाह रब्बुल इज्जत की जात जो है वो नूर है, वो नूर का सरचश्मा है। और मुफस्सरीन जो हैं वो ये भी कहते हैं कि यहाँ पे इससे मुराद ये है कि अल्लाह रब्बुल इज्जत जो के नूर है, तो पूरी कायनात जो है इसमें जो कुछ भी है वो अल्लाह की कुदरत के, अल्लाह के नूर के जो है वो करश में है। ये अल्लाह रब्बुल इज्जत जो है ये उसकी जात है। अल्लाह नूर है, अल्लाह नूरुस समावाति वल अर्द। अगर अल्लाह ना होता, ना आसमान में नूर होता, ना जमीन में नूर होता, और आसमान और जमीन में किसी को हदायत भी नसीब ना होती, किसी को पता ही ना चलता कि क्या काम करना है। नूरे फितरी भी, कि जैसे हर कायनात की चीज जो है फितरी तौर पर नूर की रोशनी में से ही काम करती है। हर बच्चा जो काफिर का भी होता है वो पैदा तो दीन इब्राहिमी पर ही होता है ना, तो हदायत का जो नूर है, फिर उसके घर वाले हैं जो उसको यहूदी, ईसाई या मजूसी जो है बना लेते हैं। तो यहां मतलब इसका यह है कि अल्लाह ताला ही आसमान और जमीन को रोशन करने वाला है, اور اللہ کی کتاب اللہ کا نور ہے. اس کا رسول صفات کے اعتبار سے, ذات نہیں صفات کے اعتبار سے جو ہے وہ نور ہے. آپ نے سورۃ البقرہ میں بھی پڑھا نا کہ جیسے ایک اللہ کا بندہ جس نے چراغ کو روشن کیا اور وہ ہدایت کا چراغ تھا, ہے نا, رسول اللہ صلی اللہ علیہ وسلم اس سے مراد تھے. تو رسول اللہ صلی اللہ علیہ وسلم نے جب ہدایت کے نور کو, ہدایت کے چراغ کو روشن کیا تو ارد گرد کا ماحول جو تھا وہ بھی اس سے جو ہے وہ مہک اٹھا اور روشن ہو گیا. مثلہم کمثل الذی استوقد نارا فلما اضاءت ما حوله ذهب الله بنورهم وتركهم في ظلمات لا يبصرون, ہے نا, تو یہ بھی اس سے جو ہے وہ مراد ہے. اسی طرح آپ دیکھ لیں کہ اس کائنات کی جو اصل روشنی ہے وہ اللہ کی ذات ہے, پھر اللہ تعالیٰ نے نور ہدایت اسلام قرآن کے ذریعے, پھر رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے, تو زندگی کی جو تاریکیاں ہیں اس میں رہنمائی اور روشنی کہاں سے ملتی ہے؟ اللہ تعالیٰ کی ذات سے ملتی ہے. اسی طرح ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی یہ دعا بھی ملتی ہے کہ آپ تہجد کے وقت اٹھتے تھے تو آپ اللہ تعالیٰ کو جب یاد کرتے تو آپ ان الفاظ میں یاد کرتے تھے, اللہ نور السماوات والارض, اب رات کا وقت ہے, اندھیرا ہے, تو اللہ تعالیٰ کو پکارنے کا کتنا خوبصورت انداز ہے. اسی طرح ہمیں بخاری مسلم سے رسول اللہ صلی اللہ علیہ وسلم کی یہ دعا بھی ملتی ہے, اللہم اجعل فی قلبی نورا وفی بصری نورا وفی سمعی نورا وعن یمینی نورا وعن یساری نورا وفوقی نورا وتحتی نورا وامامی نورا وخلفی نورا واجعلی نورا وفی لسانی نورا وعصبی نورا واللحم نورا ودم نورا وشعر نورا وبشر نورا واجعل في نفس نورا وعازم لي نورا اللهم اعطني نورا. تو اس پوری دعا کا نچوڑ کیا ہے کہ اللہ تعالیٰ میرے دل میں نور دے دے, میری آنکھوں میں نور, میرے کانوں میں, میرے دائیں, میرے بائیں, میرے اوپر, میرے نیچے, میرے سامنے, میرے پیچھے, اللہ مجھے ہی نور بنا دے, اللہم اجلی نورا, اللہ میری زبان کو نور, واسا بھی میرے پٹھوں کو نور, میرے گوش کو, ودمی دم کسے پڑھا آپ نے, خون کو, خون کو نور, وشاری بالوں کو نور بنا دے, وبشری نورا میرے ظاہر کو میں بشر, اور میرے نفس میں نور, اور پھر آخر میں کہے وعازم لی نورا کہ اللہ تعالیٰ بنا دے میرے لیے نور, اللہم آتنی نورا. کتنی خوبصورت دعا ہے. تو اس میں کیا ہے کہ آپ ہر طرح کا نور اللہ سے مانگ رہے ہیں, ہر طرح کی بینائی مانگ رہے ہیں, دل کی بھی, آنکھوں کی بھی, کائنات کی بھی, ہدایت کی, قرآن کی, رسول اللہ صلی اللہ علیہ وسلم کی جو صفات تھی, شریعت, اور اللہ تو خود نور ہے, اللہ کے ناموں میں سے ایک نور ہے. اور یہ آیت جو ہے اس ایک آیت کے اوپر جو ہے وہ علماء جو ہے انہوں نے کتابیں لکھی ہیں, کتابیں ایک آیت کے اوپر کتابیں لکھی ہیں اس کو واضح کرنے کے لیے. اور یہاں پہ جو ہے وہ اب پھر اس بات کی طرف آتے ہیں کہ اصل میں اللہ تعالیٰ کیا کہہ رہے ہیں کہ اصل جو دینے والا ہے, جو وہبی طاقت ہے, وہ اللہ کی ہے, جو منور ہے, وہ نور بخشنے والا ہے آسمان کو بھی. آسمان سے مراد کیا ہے کہ وہاں پہ جو بھی روشنی ہے, وہاں پہ بسنے والی جو مخلوق ہے, ہر طرح کی فرشتے ہیں, جو بھی مخلوق بس رہی ہے, جس کو ہم جانتے ہیں اب نہیں جانتے, ان کو نور کون دیتا ہے؟ اللہ تعالیٰ دیتے ہیں. اسی طرح زمین, اور زمین میں جو بھی رہ رہے ہیں ان سب کو نور دینے والا جو ہے وہ اللہ ہے. اللہ نور السماوات والارض, اللہ نور ہے آسمانوں کا اور زمین کا. مثل نور ہی, اس کے نور کی مثال ایسی ہے. اب آپ دیکھیں مثال اس کے نور کی ہی کی جو ضمیر ہے اس کے بارے میں علماء کی دو رائے ہیں. نور ہی اس کے نور کی مثال, تو بعض لوگ یہ کہتے ہیں کہ ہی کی ضمیر کا مرجع یا ہی کی ضمیر راجے، یا کیا مطلب ہے کہ ہی کی ضمیر جاتی ہے، ہو کی ضمیر کس کی طرف جاتی ہے؟ اللہ تعالیٰ کی طرف. تو اللہ تعالیٰ کا نور جو ہے یہ ہدایت، یہ اللہ کا نور جو ہے یہ ہدایت کا نور ہے. جیسے ایک اس کے معنی میں نے پیچھے کہا نا، اس کے دو معنی بھی ہیں، ایک روشنی کے معنی میں کہ وہ سب کو روشنی دینے والا ہے، دوسرا اس کے معنی ہے ہدایت کی روشنی دینے والا ہے. بعض لوگوں نے اس کا یہ معنی بھی لیا. اب یہاں پہ اسی طرح جو ہی کی ضمیر ہے، بعض کہتے ہیں یہ اللہ کی طرف لوٹتی ہے، اور اس کے معنی ہیں کہ اللہ کا نور جو ہدایت کا نور ہے مومن کے دل میں رکھا گیا ہے، کہ اللہ کے نور کی مثال تو ایسے ہی ہے جیسے کہ اللہ کا نور ہدایت جو ہے مومن کے دل میں فطری طور پر رکھ دیا گیا ہے. ایک اس کے معنی تو یہ ہیں. دوسری اس کی رائے یہ ہے کہ ہی کی ضمیر جو ہے یہ لوٹتی ہے مومن کی طرف، کہ مومن کا سینہ جو ہے گویا کہ اس کے نور کا، اس کا نور تو کیسے ہے گویا کہ مومن کا سینہ، کیونکہ اللہ ہی ہدایت دیتا ہے نا مومن کو، مومن کے دل میں جو نور بصیرت ہے وہ اللہ کا ہی دیا ہے. تو مثل نور ہی، اس کے نور کی مثال ہی کی ضمیر سے ایک طرف کہتے ہیں یہ کہ اللہ ہی اللہ کی طرف ہے، کہ اللہ نے جو ہے وہ ہدایت جو ہے وہ مومن کو دی ہے، اور دوسرا کہتے ہیں کہ یہاں پہ نور ہی سے مثال معنی کیا ہے، آدمی کے دل میں جو نور ہے نا، مومن کے سینے کے اندر جو نور ہے وہ اس سے جو ہے وہ مراد ہے. تو مثل نور ہی اللہ کے نور کی مثال، یا پھر مومن کے دل کے اندر جو نور ہے ہدایت کا اس کی مثال، بات ویسے ایک ہی ہے کہ اللہ نے ہی مومن کے دل میں ہدایت کا نور دیا ہے، اور یا پھر آپ یہ کہیں کہ مومن کے دل میں جو نور ہے، تو مثل نور ہی اس کے نور کی مثال کیسے ہے؟ کمشکاتن، گویا کے ایک تاک ہے. تو آپ دیکھیں کہ مومن کا جو سینہ ہے نا، اس کو مفسرین نے کہا کہ تاک ہے، ہے نا، جیسے گھروں کے اندر تاک بنائے جاتے ہیں، تو گویا کہ دیوار کے اندر جو گہری جگہ ہے، جو تاک ہے، کمشکاتن، گویا کہ مومن کا سینہ ایک تاک ہے. تو شین کا وہ مشکیزے کو بھی کہتے ہیں کہ بھرا ہوا ہوتا ہے، پھر آپ اس کو کھول دیتے ہیں، تو اسی طرح مومن کا سینہ جو ہے گویا کہ وہ ایک تاک ہے، وہ ایک مشکیزہ ہے. اور آپ دیکھیں مشکیزہ ساری طرف سے بند ہوتا ہے، پھر جب آپ اس کو کھولتے ہیں تو ایک طرف سے کھلتا ہے. جو تاک ہوتا ہے نا، تاک بھی بالکل اسی طرح سے ہوتے ہیں کہ ہر طرف سے وہ گھرے ہوئے ہوتے ہیں، ہر طرف سے گھیراؤ ہوتا ہے ان کی طرف، اور احاطہ کیا ہوتا ہے، ایک طرف سے وہ کھلا ہوا ہوتا ہے. اور کمشکاتن، گویا کہ جو ہے وہ تاک ہے، اور تاک جو ہے وہ اس میں ہے کیا، فیہا مصباح، اس میں نا چراغ رکھا ہوا ہے، چراغ. تو جو تاک ہے، تاک کے اندر جو ہے وہ چراغ رکھا ہوا ہے. اور مصباح صبح سے ہے، سواد باہا، اور معنی اس کے کیا ہیں کہ گویا کہ وہ صبح جب ہوتی ہے تو ہر طرف روشنی ہو جاتی ہے. تو اسی طرح جو چراغ ہے وہ کیا کرتا ہے کہ ہر طرف روشنی جو ہے وہ بکھیرتا ہے. اور آپ دیکھیں کہ یہاں پر اللہ رب العزت کیا فرما رہے ہیں کہ گویا کہ تاک کے اندر ایک چراغ ہے نا. تو جس طرح رات کے اندھیرے کو صبح کی روشنی ختم کر دیتی ہے، بالکل ایک چراغ جب جلتا ہے تو رات کے اندھیرے میں صبح کا سما پیدا کر دیتا ہے، اس کے اندر جو ہے وہ ایک روشنی کر دیتا ہے. پھر اس کے بعد کیا فرمایا، المصباح، کہ یہ جو چراغ ہے، اور مصباح جو ہے نا مفعال کے وزن پر ہے، مفعال آلہ کو کہتے ہیں. آلہ کیا ہوتا ہے، اسم آلہ، جیسے جسے اوزار، اوزار کے لیے استعمال کیا جاتا ہے، جسے چیزیں وغیرہ بنائی جاتی ہیں. تو اب مصباح چراغ، تو جیسے ایک اوزار ہے نا، چیز بنی ہوئی چیز ہے نا، तो ये मिसबाह जो चिराग बना हुआ है, जैसे आपने कभी लालटेन देखी हो, लालटेन देखी आपने, ये लालटेन, तो जैसे कि वो चिराग है, क्योंकि चिराग कई तरह के हैं, एक ऐसे भी होते हैं जैसे जो है वो सिर्फ लौ टमटमाती भी है लेकिन कहीं कवर नहीं है, जो लालटेन होता है, लालटेन होती है वो हर तरफ से शीशे से वो कवर होती है, तो लैंप भी बाज़ औकात शायद उसको कहा जाता है। तो अल मिसबाहु फी जुजाजा, तो जो मिसबाह है ये जो है ये क्या है कि चिराग जो है ना वो जुजाजा में है। अब सवाल ये पैदा होता है कि आखिर ये जुजाजा क्या है, तो जा जीम जीम ये कहते हैं शीशे को, और ऐसे शीशे को कहते हैं जो आर पार जो है वो देखा जा सके जिसपे, क्योंकि कुरान में शीशे के लिए दो लफ्ज इस्तेमाल हुए हैं, एक जुजाज का दूसरा कवारीर का। कवारीर ऐसे शीशे को कहते हैं जिसमें रंग रोगन हो, फूल बेट फूल बूटे बने हुए हों, या ये कि पेंट किया हुआ है। तो अब यहाँ पे जुजाज का मतलब क्या है कि ऐसा शीशा जो कि आर पार जिसमें बिल्कुल देख सकते हैं, बिल्कुल वाजे शीशा है, तो गोया के वो जो चराग है वो शीशे में है, वो जो नूर है, जो वो रोशनी है जो कि ताक में है, ताक में एक मिसबाह है, मिसबाह जो है उसके इर्द गिर्द जो है वो फानूस है, गोया के शीशा है। अच्छा अज़ुज़ाज़ा, अब जुजाजा की तारीफ बताई जा रही है कि जुजाजा है कैसा, क्योंकि बाज लैम्प आपने देखे होंगे कि बड़े गंदे से होते हैं, लाइट जलती रहती है, तेल जब जलता है और वो काले से हो जाते हैं, नजर ही नहीं आता। तो मुझे याद है कि दादी जान भी कहा करती थी, जब मेरी अब्बा जान सऊदीया, उनको गवर्नमेंट ने भेजा कुछ साल हुआ है, तो मैं कुछ देर दादी जान के पास रही, तो मेरी दादी जान कहा करती थी कि बेटा ये लैंप का शीशा जरा उतार के साफ कर देना कि अब ये गंदा हो गया, नजर नहीं आता ना इसमें से। तो क्या होता है कि बाज जुजाजा ऐसे होते हैं कि गंदे होते हैं शीशे में। आप देखें, आप अपने घरों के अंदर आपके जो शीशे लगे हुए हैं खिड़कियों में, जिसमें आर पार आप देख सकती हैं, कुछ दिनों में आपको साफ करने पड़ते हैं, बारिश से, आंधी से, या वैसे बच्चों ने हाथ लगा दिए, आप तो आप क्या करती हैं कि उसको साफ करती हैं ताकि आर पार देखा जा सके। तो ये जो जुजाजा है ना, ये गंदा जुजाजा नहीं है, अज़ुजाजा तू, ये इतना पाक है, इतना साफ सुथरा है, का अन्नहा गोया के वो है। तो अज़ुजाजा चूंकि मुअन्नस है तो हा की ज़मीर आई है, वरना हु की भी आ सकती थी, गोया के वो है। कौकबुन दुरियुन, ये सिफ्त और मौसूफ है, तो मौसूफ कौकब है, यानी गोया के वो सितारा है। दुरियुन चमकता हुआ। अब आप देखें, आप जरा गौर करें इस बात पर, बड़ी अहम बात है कि अल्लाह रब्बुल इज्जत ने सितारा जो है, चमकता हुआ सितारा शीशे को कहा है, जुजाज को, फानूस को, के वो जो चिराग है, वो जो लैंप है, उसका जो फानूस है, शीशा है, वो इतना साफ है, इतना चमकदार है, का नहा कौ का बुंदुरी, गोया के वो सितारा है चमकता हुआ। और कौकब जो है वो ऐसे सितारे को कहते हैं जो बड़ा भी हो और चमकदार भी हो, जो बड़ा भी हो और उसके साथ जो है वो चमकदार भी हो। और दुरियुन, दुरियुन जो है वो इसके मानी क्या है, दाल रारा, इसके अंदर दो चीजें, दो तसव्वुर पाए जाते हैं, दो बातें, नंबर एक चमक, नंबर दो ज्याति। तो दुरियुन गोया के ये ऐसा चमकदार है जो बहुत ज्यादा चमकदार है ना। तो अल्लाह रब्बुल इज्जत जो बात बता रहे हैं वो ये है कि ये जो शीशा है, ये जो फानूस है जो लैंप के इर्द गिर्द है, जिसने लैंप को हर तरफ से जो है वो समेटा हुआ है, कौकबुन दुरियुन चमकता हुआ तारा है, और सितारा बहुत ज्यादा चमकदार है, चमक दमक रखता है और अंधेरे को, कालक को दूर करता चला जाता है। यू कदू का मतलब क्या है, रोशन किया जाता है, वकादा यू कदू का मतलब होता है जलाना, रोशन करना। यू कदू من شجرت مبارکہ، کہ درخت مبارک سے. اچھا وہ چراغ روشن کیسے ہو رہا ہے؟ من شجرت مبارکت، ایک مبارک درخت سے. آپ یہاں پہ غور کریں کہ اللہ تعالیٰ نے درخت کو مبارک کہہ دیا، ہے نا؟ کتابیں مبارک ہوتی ہیں، انسان مبارک ہوتے ہیں، عمل انسان کے بڑے مبارک ہوتے ہیں، بہت سی چیزیں مبارک ہو سکتی ہیں، کیونکہ برکہ اونٹ کے سینے کو کہتے ہیں. دراصل بارہ کاف لفظ جو ہے اونٹ کے سینے کے لیے استعمال کیا جاتا ہے، اور اونٹ کا سینہ اس کے جسم میں سب سے زیادہ نمایاں ہے، بڑا ہے. تو عربوں کے ہاں کیا رواج تھا کہ اونٹ اگر کہیں آ کر بیٹھ جاتا تھا تو کہتے تھے کہ ہمارے پاس برکت آ گئی اب، کیونکہ اونٹ عربوں کے ہاں ان کے ہاں زندگی کی، خیر کی، دولت کی، رزق کی علامت سمجھی جاتی تھی. سفر کہیں کرنا ہے، سامان لے کر آنا ہے، کہیں آنا جانا ہے، اور بعض اوقات صحرائی سفر میں کیونکہ اونٹ کی کا جو جب وہ پانی پیتا ہے تو اس کے معدے میں پورا ایک ٹینک ہے، اور اس میں کافی مگ پانی کے، یعنی کافی لیٹر پانی اس کے اندر ہوتا ہے، کہ اگر صحرا کے اندر ان کا سفر جب وہ کرتے تھے سارا پانی ختم ہو جاتا تھا، کھانا پانی سب چیزیں ختم ہو گئیں، تو اونٹ کو ذبح کر کے تو اس کا وہ جو اوجڑی میدے کے اندر جو پانی جمع ہوتا تھا نا، اس کو پھر وہ تھوڑا تھوڑا کر کے استعمال کرتے تھے، جہاں زندگی اور موت کا سوال ہو. تو یہاں پہ کیا ہے، تو اللہ تعالی نے یہاں پہ جو لفظ استعمال کیا شجرت مبارکت، کہ درخت ایسا ہے جو کہ مبارک ہے، اور برکہ لفظ جو ہے اس کے اندر جو ہے وہ ایک چیز کا بڑھنا، پھلنا، پھولنا بھی اور زیادتی بھی، کیونکہ مبارک ہے نا، یہ بھی مبالغے کا صیغہ ہے کہ درخت بہت مبارک ہے. وہ درخت ہے کون سا؟ زیتونتن، زیتون کا وہ درخت ہے، اور زیتون کا جو درخت ہے آپ دیکھیں کہ زیتون کا درخت اللہ تعالیٰ کہہ رہے ہیں یہ بڑا مبارک ہے، گویا کہ بڑا نفع مند ہے، بڑا مفید ہے. مبارک کے معنی کیا ہے؟ نفع مند ہے، مفید ہے. اور زیتون، زیت زا یا تا تیل کو بھی کہتے ہیں، اور اس کے علاوہ پورا کا پورا جو درخت ہے نا وہ نفع مند ہے. صرف تیل ہی نہیں، کیسے نفع مند ہے؟ نمبر ایک، اس کا تیل چراغوں میں روشنی کے لیے استعمال کیا جاتا ہے. نمبر دو، پھر اس کی جو روشنی ہے وہ ہر تیل کی روشنی سے زیادہ صاف اور شفاف ہوتی ہے. نمبر تین، اس کو روٹی کے ساتھ سالن کے طور پہ استعمال کیا جاتا ہے. نمبر چار، اس کا پھل جو ہے تفکو فواقع یعنی فروٹ کے طور پر بھی کھایا جاتا ہے. نمبر پانچ، اس کا تیل نکالنے کے لیے کسی مشین کی ضرورت نہیں ہوتی، بلکہ کیا ہے کہ خود بخود اس کے پھل سے تیل نکلتا ہے، اور صرف پھل سے نہیں، اس کی پتوں سے بھی، اس کے تنے سے بھی تیل نکلتا چلا آتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا روغنے زیتون کو کھاؤ بھی اور بدن پر مالش بھی کرو، کیونکہ یہ شجرہ مبارکہ ہے. تو اللہ رب العزت جو ہیں وہ کیا کہہ رہے ہیں کہ یہ جو درخت ہے یہ اپنی زرخیزی، اپنی شادابی کی وجہ سے جو ہے یہ مبارک ہے. اور آپ دیکھیں یہاں پہ اللہ نے درخت کو مبارک درخت کا، اور وہ ہے زیتون کا درخت. تو اللہ تعالیٰ نے کیوں اس کو مبارک کہا؟ کیونکہ بڑا ثمر لانے والا ہے. بعض درخت پر تو پھل لگتے ہیں تو وہ دیتا ہے نا پھل، باقی وہ کام کا نہیں ہوتا. تو یہ پورا درخت ہی ثمر آور ہے، پورا درخت جو ہے یہ فائدہ مند ہے. اور جو ہے وہ آپ دیکھیں کہ زیتون کے اب جو جدید ریسرچ جو اب سامنے آئی، تو جیسے ہارٹ پیشنٹ، بلڈ پریشر، بہت سے اب بیماریوں کے لیے ڈاکٹر بھی اور سائنسدان بھی جو ریسرچ ہیں بات لیبورٹریز میں سامنے آئی کہ جتنے بھی تیل استعمال کیے جاتے ہیں سب سے اچھا تیل جو ہے نا زیتون کا ہے. اور یہ جو ہے وہ کولیسٹرول کی بیماری ہے یا دل کی بیماری ہے اور جسم میں موٹاپا یا شوگر وغیرہ، تو ہر طرح کے پیشنٹ کے لیے یہ بہت اچھا ہے. پھر فرمایا اب یہ جو درخت ہے جو زیتون کا، इसकी सिफात आप पढ़ रही हैं। पहली सिफत क्या थी? मुबारकतिन, ठीक है ना। दूसरी इसकी सिफत क्या है? ला शर्कियतिन वला गर्बिया, ना ये शर्की है ना ये गर्बी है। इसका क्या मतलब है कि एक बात दरख्त की हो रही है और बीच में आ गया कि ना ये शर्की है और ना ही ये गर्बी है। तो ये शजरा मुबारका की दूसरी सिफत है कि ये दरख्त ना तो बाग के मशरिक जानिब है ना और ना बाग के मगरबी जानिब है। गोया के ये वो दरख्त है कि जो बाग के दरमियान में है, वस्त बाग में ये दरख्त है। जैतून का वो दरख्त जो बाग के वस्त में होता है वो हर वक्त धूप में होता है, क्योंकि मशरकी और मगरबी रुख के साए इस दरख्त पर नहीं पड़ते और ऐसे दरख्त हमेशा चूंकि धूप में रहते हैं तो फिर ये आम दरख्तों की निस्बत इनका तेल ज्यादा लतीफ होता है, देता भी तेल ज्यादा है। और इसकी खासियत ये होती है कि इसको आग लगाने की भी जरूरत नहीं पड़ती, बल्कि अगर आग के नजदीक ही कर दिया जाए ना, इतना खास होता है, इतना अच्छा होता है, इतना लतीफ होता है कि आग के नजदीक होते ही भड़क उठता है। जैसे पेट्रोल के अंदर ये खासियत होती है ना कि करीब भी आग के हो तो फौरन जो है वो आग को जो है वो हासिल ले लेता है। तो यहां पर अल्लाह रब्बुल इज्जत ने जो जैतून के दरख्त की ये सिफत बयान की कि ना शर्की है ना गर्बी है, तो चराग की रोशनी के कमाल, चराग की रोशनी की शिद्दत का तसव्वुर दिलाने के लिए इस मिसाल का मतलब क्या है? ला शर्किया वाला गर्बिया। जैसे आप किसी इंसान, आप किसी के बारे में भी कहते हैं कि वो जो यूनिवर्सिटी है वो जो है वो मशरकी यूनिवर्सिटी है, गोया कि मशरक के उलूम उसमें पढ़ाए जाते हैं। आप कहते हैं नहीं, वो जो यूनिवर्सिटी है वो मगरबी यूनिवर्सिटी है, मगरब के उलूम उसमें पढ़ाए जाते हैं। लेकिन किसी यूनिवर्सिटी के बारे में आप कहते हैं कि नहीं, ना वो शर्की है ना गर्बी है, उसमें हर तरह के उलूम पढ़ाए जाते हैं। बाज लोग होते हैं मशरक की बात करते हैं, बाज मगरब की बात करते हैं, यानी बाज ऐसे होते हैं कि वो इस तरह से बात को कर देते हैं कि सारी जमीन मुसलमानों की है, मशरक हो या मगरब, अगर हम उसमें अल्लाह की बंदगी करें तो बड़ी खूबसूरत बात लगती है ना। तो आप बिल्कुल इसी तरह आप इसको समझ सकते हैं कि ये चराग की रोशनी जो है ना, उसकी सिफत बताई जा रही है कि चराग की रोशनी का कमाल ये है और उसके अंदर इतनी शिद्दत पाई जाती है कि जो है वो ना शर्की है वो ना वो गर्बी है। क्योंकि पुराने जमाने में ज्यादा से ज्यादा रोशनी रोगने जैतून के चरागों से हासिल की जाती थी। बाकी भी जैसे सरसों का तेल भी, यानी मैंने खुद अपनी दादी को देखा कि रुई जो है ना, रुई रुई को उसने लिया, उससे उसने बत्ती बनाई और सरसों का तेल डाला और वो जलने लगी और उसको भिगो दिया अच्छी तरह हाथ से, उसको जैसे बत्ती की तरह बनाकर। तो अब आप देखें कि सरसों का तेल भी रोशनी तो देता है ना, लेकिन जैतून का तेल, और जैतून का भी आम तेल नहीं, बल्कि वो दरख्त जो मुबारक, जो ना शर्की है ना गर्बी है, और इसका मतलब है कि वो रोशन तरीन चराग जो बुलंद और खुली जगह के दरख्त से निकाले हुए तेल का हो, खुली जगह पर है, दरमियान में है, क्योंकि शर्की गर्बी जो बाग के मशरकी किनारे पर या बाग के किनारों पर जो दरख्त होते हैं, या तो धूप आती नहीं है, हवा लगती नहीं है, तो नतीजा क्या निकलता है कि फिर उनसे उस तरह की रोशनी नहीं मिलती जो कि वस्त बाग में दरख्तों से मिलती है। और एक राय उलमा की ये भी है कि जो वस्त वस्त बाग में दरख्त होते हैं ना, वो ज्यादा फल देते हैं और अच्छा फल देते हैं। तो यहां पर बात ये बताई जा रही है कि गोया के जैतून का दरख्त जो है वो इतना अच्छा है कि ना शर्की है ना गर्बी है, तो दरख्त बहुत ज्यादा फल देने वाला है। तो दरख्त की जो मकसद होता है ना, फल या शादाबी या समर आवर होना, उसकी तरफ अल्लाह ताला ने जो है यहाँ पर इशारा किया है। और इस दरख्त की जो है वो क्या सिफत है? नंबर 3, यकादु करीब है। यकादु का रूप काफ या दाल नहीं, बल्कि क्या है? काफ व दाल है। और इसके मानी क्या होते हैं? करीब होना। और ये फेले मकारबा में इस्तेमाल किया जाता है कि यकादु करीब है के, जैतुहा जैत तेल के लिए आता है, जैतून तेल, इसका तेल जो है यहाँ पे दरख्त की तरफ इशारा है। हा की जमीर किसके लिए है? दरख्त की तरफ, कि दरख्त का तेल युदीयू, युदीयू का मतलब क्या है कि रोशन हो, भड़कने लगे। वह लौलम, और गोया के न किया जाए, तमससु नार, यानी गोया के इसको आग ना लगे, तो आग लगे बगैर ही इसका जो तेल है वो खुद ब खुद जो है वो जलने लगे। और आप देखें कि अगर किसी चीज की तरफ ये कहा जाए कि अभी उसको आग भी नहीं लगाई और वो खुद ब खुद जो है वो जलने लगा है, तो इसका ये मतलब है कि जरा सी रगड़ या जरा करीब करने से ही, जैसे बाज पेट्रोल होते हैं या दिया सलाई, या उसको एक बाज को आप बहुत ज्यादा रगड़ते हैं, बाज को आप करीब ही करते हैं तो जल पड़ता है, जैसे लाइटर के साथ आप जलाती हैं, तो आप आग ना भी लगाएं तो ये भी दरअसल उसके चिराग की रोशनी, उसका जो तेल है, उसके कमाल और उसकी बरकत जो है, उसकी शिद्दत का एहसास दिलाने के लिए है। तो यहाँ पे अल्लाह ताला का ये कहना फिर आगे कि वलौलम तमसस हुनार, गोया कि तुम उसको आग ना भी लगाओ तो करीब है कि उसका तेल भड़कने के लिए तैयार हो। जैसे होते हैं ना, आप किसी को बाज़ूकात, कुछ लोग होते हैं आप उनको दावत देते हैं, आप बोलिए, आप बात करें, और कुछ को बस जरा सा छेड़ दे, बस जरा सा मौका मुनासिबत चाहिए, बस वो छूट पड़ते हैं और बोलना शुरू कर देते हैं। और बाज़ लोगों को आप बड़ा एहतमाम करते हैं तो फिर कहीं बोलते हैं ना। इसी तरह हर तेल के अंदर भी एक खासियत होती है, बाज़ को बार बार जलाना पड़ता है और बाज़ को बस आग के करीब कर दे तो जल पड़ते हैं। तो यहाँ पर भी क्या है कि बेताब तेल है, ये तेल की आला क्वालिटी है, कि ऐसा बेताब है कि आप आग ना भी लगाएं तो जलने के लिए तैयार है, गोया के आग ना भी इसको दें तो आप ही आप भड़कने के लिए तैयार है। नूरुन अला नूर, इसके क्या मानी है? नूरुन अला नूर, इसका मतलब ये है कि गोया के ये तेल ऐसा है, ये चिराग की जो रोशनी है, ये यानी रोशनी पर रोशनी, रोशनी पर रोशनी, सोने पे सुहागा, रोशनी पे रोशनी। एक तो तेल आला क्वालिटी का, दूसरा शीशा साफ सुथरा, तीसरा रोशनी का दायरा बहुत महदूद है, और अब यह है कि नूर नला नूर, ऐसी रोशनी है, यह दिल्लाहु ले नूर ही मैं यशा, और अल्लाह इस रोशनी की तरफ दावत देता है जिसको वो चाहता है। तो अल्लाह का नूर मुतलिक सारी दुनिया को मुनव्वर कर रहा है, लेकिन इसका इदराक हर एक को नसीब नहीं होता, इसकी तौफीक अल्लाह जिसको चाहता है बख्शता है। और जैसे अंधे के लिए दिन रात बराबर है ना, ना दिन की रोशनी अंधे को कोई फर्क देती है ना रात का अंधेरा, अंधा जो हुआ, इसी तरह जो बेबसीरत लोग होते हैं उनके लिए बिजली, सूरज, चांद, तारों की रोशनी तो रोशनी है, लेकिन हदायत का नूर, अल्लाह का नूर उसको जो है वो फायदा नहीं देता। तो बदनसीब है कायनात के अंदर जो निशानियां हैं, जो हदायत के सामान हैं, उसके लिए तारीकी ही तारीकियां हैं, है ना। तो अब आप देखें कि इस मिसाल के जरिए से अल्लाह ताला क्या बात समझाना चाहते हैं। अल्लाह रब्बुल इज्जत फरमा रहे हैं कि अल्लाह नूरु समावाति वल अर्द, अल्लाह आसमानों और जमीन का नूर है, आसमानों और जमीन का नूर है। मसल और नूर ही, उसके नूर की मिसाल जो है, अब यानी अल्लाह ताला जो इस कायनात की सबसे बड़ी रोशन हकीकत है, नूर है, और मुनव्विर उल्मा ने नूर का जो तर्जुमा किया है जिसपे उल्मा, जमहूर उल्मा मुत्तफिक है, वो कहते हैं कि मुनव्विर खुद, मुनव्विर के मानी क्या है कि सीगा मुबालगा की तरह, जैसे आप किसी को कहते हैं कि वो साहिब नूर है, लेकिन आप उसको कहते हैं कि नहीं वो नूर है, आप किसी को कहते हैं कि वो साहिब करम है, नहीं, आप कहते हैं नहीं वो तो करम ही है, जैसे किसी का नाम ही वो उसकी सिफ्त रख दी जाए। तो अल्लाह का ये नाम है कि वो नूर बख्शने वाला है, आसमान को भी, जमीन को भी, اس میں بسنے والی تمام مخلوق کو اگر اللہ نہ ہوتا تو آسمان اور زمین میں نور نہ ہوتا، کسی کو بھی ہدایت نصیب نہ ہوتی، آنکھوں سے وہ دیکھ نہ سکتے اور ان کو نور ہدایت مل نہ پاتا۔ اور اللہ تعالیٰ نے، وہ نور ہے تو اس نے کتابوں کا دنیا میں سلسلہ شروع کیا۔ اللہ کی جو کتاب ہے نور کی کتاب، جیسے قرآن مجید بھی اپنی تعلیمات کے لحاظ سے نور ہے، اسی طرح انبیاء کو جو بھیجا تو انبیاء اپنی صفات کے اعتبار سے نور، جیسے رسول اللہ صلی اللہ علیہ وسلم نور، تو اسی طرح ان دونوں کے ذریعے یعنی انبیاء اور کتابوں کے ذریعے اللہ نے کیا کیا، پوری زندگی کی تاریکیاں جو تھیں اس میں روشنی اور رہنمائی جو تھی وہ فراہم کی۔ تو یہاں پہ بھی جو معنی ہے اس کے وہ یہ ہیں، مفسرین جو بات کہتے ہیں کہ اس مثال کے ذریعے اللہ تعالیٰ کہتے ہیں کہ جو اللہ ہے اس کائنات میں اللہ کے نور کی حیثیت کیا ہے۔ اللہ نور السماوات والارض، آسمان اور زمین سے مراد پوری دنیا، پوری کائنات۔ تو اللہ کے نور کی مثال کیسی ہے؟ مثل نور ہی، اس کے نور کی مثال ایسی ہے، یعنی گویا کہ اللہ کا نور ہدایت مومن کے قلب میں فطرتاً رکھ دیا گیا۔ بعض لوگ آپ دیکھیں فطری طور پر نیک ہوتے ہیں، سلیم الفطرت ہوتے ہیں، اور یا پھر آپ کہیں گے کہ ضمیر مومن جو ہے، یعنی مومن کا سینہ ہے۔ اللہ کے نور کی مثال تو ایسے ہی ہے جیسے کہ مومن کا سینہ، کا مشکاتن، گویا کہ وہ ایسے جیسے کہ ایک تاک میں ہو، کا مشکاتن فیہا، گویا کہ تاک میں رکھا ہوا ہو۔ تو تاک سے مراد کیا ہے؟ مشکات جو ہے اس سے مراد کیا ہے؟ تاک۔ تاک سے مراد کیا ہے؟ یہاں مومن کا سینہ ہے، تاک سے مراد کیا ہے؟ مومن کا سینہ۔ اور فیہا مصباح، اور مصباح سے مراد ہے اس کا دل، چراغ۔ اور کیونکہ دل کے اندر جو شفاف روغن ہے، جو زیتون کا تیل ہے، وہ کیسے؟ جیسے کہ فطری نور ہدایت ہے۔ یہ جو ہے نا زجاجہ، شیشہ، یہ مومن کے دل کی جو مختلف سائڈز ہیں، آپ دیکھیں کہ آپ نے ایک حدیث میں یہ بھی پڑھا نا کہ مومن جب کوئی انسان جب گناہ کرتا ہے تو ایک داغ لگتا چلا جاتا ہے، حتیٰ کہ پورا دل سیاہ ہو جاتا ہے، زنگ لگ جاتا ہے۔ اچھے کام کرتا ہے تو اس کو خوشی نہیں ہوتی، برے کام کرتا ہے تو اس کو کوئی افسوس نہیں ہوتا۔ اب مومن کا پورا دل، اس کا شیشہ زنگ آلود ہو گیا ہے نا، گندا ہو گیا ہے، اب وہ اجلا ہی نہیں ہے تو اس کو باتیں سمجھ میں نہیں آتی نا۔ تو گویا کہ شفاف روغن زیتون جو ہے یہ فطری نور ہدایت ہے نا۔ تو یہ اس کے مراد ہے کہ مومن کا سینہ جو ہے، اس کے اندر جو دل ہے، وہ اللہ تعالیٰ نے نور ہدایت دیا ہے، نور بصیرت ہے، فطری نور ہے۔ اور پھر اسی وہ جو فطری نور ہے، جو نور ہدایت ہے، اس کی مزید اس کی وضاحت ہے کہ گویا کہ وہ تو چراغ ایسا ہے جو جیسا کہ وہ شیشے کے اندر ہو۔ اور آپ دیکھیں کہ اگر شیشے کے اندر کوئی چیز جیسے روشنی ہے، اگر ٹیوب لائٹ جو ہے آپ اس میں سے یہ شیشہ ہٹا دے تو کیا ہے کہ وہ صحیح سے نہیں آتی، اور شیشہ حفاظت بھی کرتا ہے اور اس کو محدود بھی کر دیتا ہے، پھیلاتا نہیں ہے، اور جس کی روشنی پھیل جائے تو صحیح سے نظر ہی نہیں آتی۔ اور اگر وہ شیشہ جیسے ٹیوب لائٹ نے اس کو مقید کر دیا، اگر وہ شیشہ تاک میں رکھا ہوا ہے تو وہ چراغ جو تاک میں رکھا ہوا ہوتا ہے تو وہ کیا کرتا ہے کہ روشنی منتشر نہیں ہوتی، اس کی شیشے کے اندر بند ہے اگر چراغ، اور گھر میں اونچی جگہ پہ رکھا ہوا ہے تو مطلب کیا ہوتا ہے کہ روشنی پورے گھر کے اندر پھیلے، اور شیشے کے اندر بند ہونے سے کوئی ہوا، کوئی پھونک مار دے، ہوا کا جھونکا اس کو ختم نہیں کر دے گا، بلکہ اور اس کی روشنی بڑھ رہی ہے نا، ڈاواں ڈول نہیں انسان ہوتا۔ اسی طرح وہ مومن کا دل، یعنی مومن کا دل انسان کے سینے میں ہے اور وہاں پہ روشنی ہے، اور جس مومن کے دل میں، جس میں منافقت نہیں ہے، کفر نہیں ہے، کوئی زنگ نہیں ہے، کوئی گناہ نہیں ہے، تو وہ مومن ایسا ہے، اس کا دل جیسے کہ ظاہر اور باطن اس کا ایک ہے، شیشے کے اندر بند ہے، شیشہ ہے بڑا چمکتا ہوا ہے، گویا کہ کانہا کوکب دریون، چمکتا ہوا شیشہ ہے، ہے نا۔ اب کیا ہے کہ چونکہ چمکتا ہوا ہے، اب دل قلب سلیم ہے، اواہ منیب ہے، اور ईमान की वजह से वो डावा डोल नहीं होता। जैसे शीशे के अंदर ईमान, ईमान है ना मोमिन के दिल के अंदर, तो वो रोशनी, वो लैंप जो बाहर होता है, आप देखें कोई चिराग हो आप ले लें उसको, और उसको जो है वो हवा, शीशे पे नहीं होना चाहिए वो चिराग, उसकी रोशनी, उसका बत्ती जो है, आप उसको बाहर ले जाएं, चलने वाली हवाएं उसको फौरन बुझा देंगी, वो जो टिमटिमाती हुई आपको नजर आएगी, कभी ऊपर कभी नीचे, डावा डोल होती हुई। तो जो शीशे के साथ है वो डावा डोल नहीं होती। तो मोमिन का दिल, अगर उसके अंदर कोई कुफ्र शिर्क नहीं है, कोई गुनाह नहीं है, बुराइयां नहीं है, तो कितने ही हालात खराब क्यों ना हो, कैसे ही हालात क्यों ना हो, मोमिन हर हालात में राजी और मुतमिन रहता है। ये वो दिल है जो या अय्यतुहन नफ्सुल मुतमईना है ना, नफ्से मुतमईना, ये है वो दिल। ये सबसे बड़ी दौलत है जो किसी इंसान को ईमान की वजह से जो है वो नसीब होती है। जुजाजादू कन्ना कौकबुन दुरीयुन, ऐसा शीशा जो कि चमकता हुआ गोया के सितारा हो। यू कदु मिन शजरतिन मुबारकतिन, और उस वो जो चिराग है जिसके गिर शीशा है, शीशा चमकता हुआ है, जो ताक में रखा हुआ है, वो चिराग जैतून के मुबारक दरख्त से जलाया जाता है। आप गौर करें, अल्लाह ताला ने जो चिराग है उसकी कैसी सिफात बताई है, रखा हुआ किस चीज में है, उसके इर्द शीशा है, शीशा कैसा है, कौकबुन दरीउन, फिर शीशे के अंदर तेल कैसे डाला हुआ है। अगर शीशा चमक रहा है लेकिन तेल ही नहीं है, अगर ईमान ही नहीं है, मोमिन जाहिरी तौर पर मोमिन नजर आ रहा है कोई, लेकिन उसके अंदर ईमान ही नहीं है, ईमान तो घटता बढ़ता रहता है ना, ईमान ही नहीं है तो कोई फायदा नहीं है, है ना। कितना ही खूबसूरत क्यों ना हो, कितना ही जाहिरी तौर पर अमल अच्छा क्यों ना हो, नीयत अच्छी नहीं है, ईमान नहीं है, तो उसका कोई फायदा नहीं है। और बिल्कुल इसी तरह से आप देखें, मसलन कोई घर है खूबसूरत बना हुआ, हर चीज अपनी जगह करीने सलीके से रखी हुई है, ट्यूबलाइट्स हैं, फानूस हैं, बड़े अच्छे अच्छे लगे हुए, लेकिन जो है अभी आपको क्या नहीं मिला, इलेक्ट्रिक लिंक नहीं मिला। घर बड़ा अच्छा है, आप कहते हैं मूव नहीं हो सकते, क्यों नहीं आप हो सकते मूव, वहां पे रोशनी नहीं है, इलेक्ट्रिक आपको अभी वो उसका जो है वो कनेक्शन नहीं मिला, तो आप जो है वो उस घर से फायदा नहीं उठा सकते। तो मोमिन जिसके अंदर कनेक्शन है ईमान का, ईमान का ताल्लुक फिर अल्लाह ताला से है बंदे का, और अल्लाह का ताल्लुक आपस में जुड़ जाता है, तो ऐसा शख्स जो है गोया कि उसका ईमान जो है उसके पास अल्लाह ने जो उसको कलमुन सलीम दिया है, जो मुस्लिम हनीफ है, गोया कि वो चमकते हुए सितारे की मानित है। और शीशा अगर मैला है तो ना सिर्फ ये कि वो रोशनी में इजाफा नहीं करता बल्कि हिजाब बन जाता है, शीशा मैला है तो हिजाब बन जाता है ना। तो ईमान की रोशनी क्या करती है, हर किस्म की, जैसे बाज़ुकात आप देखें कि अच्छा काम, आप जैसे एक स्टूडेंट कहने लगी कि टीचर ने पढ़ाना था और पाँव जब ठीक नहीं था तो मैंने सोचा कि 2-3 दिन छुट्टियां तो होंगी, है ना, तो मैंने सोचा कि ये काम वो काम, तो टीचर ने छुट्टी कोई ना की, तो कहने लगी मेरे दिल में फौरन ख्याल आया कि ये शैतान था जो मुझे नेकी के रास्ते से जो था वो हटा रहा था, है ना। और इसी तरह मसलन कोई इंचार्ज है, कोई इंचार्ज नहीं है, जो काम करने वाले हैं उनके लिए टाइटल कुछ नहीं होते ना, यानी किसी जगह का इंचार्ज बनाया जाए या ना बनाया जाए, उनको माविन बनाया जाए या ना बनाया जाए, तो क्लास हो या फौज हो या घर के अफराद हो, उसका सरमाया वो लोग होते हैं जो हर तरह की तारीफ, हर तरह के अलकाबात, हर तरह की नवाजिशें, अनायतें, हर चीज से जो बेनियाज होते हैं, है ना, कभी उनको उठाकर आगे खड़ा कर दिया जाता है, कभी वो पीछे चले जाते हैं, उनके रवैये में, उनकी चाल में, उनके अमलों में उससे कोई फर्क नहीं पड़ता। और ये बहुत जरूरी है मुझे और आपको अपने दिलों का जायजा लेना चाहिए, आपने कुर्सी आगे रखी है, आपने कुर्सी पीछे रखी है, आप आगे हैं, आप फौज के, यानी आपको फौज का सरबराह बना दिया है, आपको बिल्कुल पीछे खड़ा कर दिया। हजरत उमर फारूक रजी अल्लाह का जमाना था और कहीं जंग पे जा रहे थे, लोग भेजना चाह रहे थे, आप बड़ी जरूरत थी, आपने बार बार तकरीर की लोगों को जिहाद के लिए, इन्फाक के लिए उभारा, बड़े बड़े सहाबा बैठे थे, कोई भी ना उठा, एक जो बाद में इस्लाम लाया हुआ था, यानी जो पहले सहाबा थे उनकी निस्बत बाद में ईमान लाया था, नया नया सा था, फौरन मोड़ कर खड़ा हुआ, आपने सारे सहाबा पर उसको सरबरा बना दिया, सबकी मौजूदगी में उसको सरबरा बना दिया। अब बड़े बड़े सहाबा को जाना तो था ही, वो गए तो सही, तैयार हुए, लेकिन ये कि उनकी सरकर्दगी में, यानी वो जो ने जो उठ कर सबसे पहले खड़ा हुआ, आपने उसको सरबरा बना दिया, है ना। तो बाज औकात ईमान की कैफियत ऐसी होती है कि एक आम सा शख्स भी उठकर खड़ा हो जाता है, और बाज औकात बड़े बड़े लोग पीछे रह जाते हैं जिनको इंसान समझता है कि शायद ये ज्यादा बड़ा काम करने वाला है, तो कुछ नहीं पता होता कि असल में बड़ा कौन है। और हम में से कोई शख्स कितना ही बड़ा क्यों ना हो, बड़ा से मुराद क्या है, कितना ही अच्छा क्यों ना हो, कितना ही नेक और मुत्तकी क्यों ना हो, उसकी वजह से बहुत से चिराग रोशन हुए हों, बहुत से लोग मुस्लिम हो गए, बहुत से लोगों ने हदायत पा ली, बहुत से उन्होंने मस्जिदें बना दी, बहुत सी उन्होंने सीडी और कैसेट बना दी, बहुत से उनके स्टूडेंट हैं, बहुत वो काम करने वाले हैं। नहीं पता कि उस शख्स को जब मौत आएगी तो किस हाल में आएगी, उसको ईमान भी नसीब होगा कि नहीं होगा। इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह का जब आखिरी वक्त आया तो शैतान उसके उनके पास आया और कहने लगा, वो उस वक्त बहुत ज्यादा जैसे इस्तग़फार और जैसे इंसान डरा हुआ और परेशान हाल के मेरे साथ क्या होता है, तो शैतान उनके पास आया और कहने लगा कि आपको गम की परेशानी की क्या बात है, कि आप तो बस बख्शे बख्शाए हुए, आपने तो इतनी नेकियां जिंदगी भर की हैं। तो कहने लगे ला बोदा ला बोदा, कि कोई यानी इसमें जो है वो ये सही बात नहीं है, और यानी ऐसा नहीं है कि जो तुम कह रहे हो वो ठीक है। और कहने लगे कि नहीं नहीं मुझसे दूर हो जा, मुझे नहीं पता कि अभी मेरी मौत जो है मुझे वो कलमा नसीब होता है, मुझे मरते वक्त नहीं होता ना। तो असल बात क्या है कि यहां पे भी अल्लाह रब्बुल इज्जत जो है वो बता रहे हैं कि जैतून का तेल दरअसल ईमान की रोशनी है, ईमान का नूर है, नूरे हदायत है। ये मोमिन के दिल में हर किस्म की कसाफत से, गंदगी से, जंग से, गुनाहों से पाक साफ जब होता है तो मोमिन के दिल को आईना मुजल्ला बना देता है, जलवे वाला, रोशनी करने वाला, जो खुद रोशन होता है और इर्द गिर्द वो दुनिया को जो है वो रोशन करता चला जाता है, है ना। आप देखें, एक औरत जब अमेरिका आई तो कहने लगी कि बाजी मैं आपको क्या बताऊं कि जब मैं अमेरिका आई तो मियां ने कहा कि चलो आज तो जब मैं घर जाऊंगा तो बीवी ने अच्छा खाना पकाया हुआ होगा, जब वो शाम को घर आए तो मैं खाना ही कोई नहीं पकाया हुआ था, तो मैंने कहा कि फिर क्यों, तो कहने लगी कि ऐसा मैं बाजी मैंने कहा कि मियां ने सारा कुछ रखा हुआ है तो लाइटर और दिया सलाई तो रखी नहीं हुई, चूल्हा कैसे जलाऊं। कहती है जब मुझे ख्याल आया कि मैं खाना पकाऊं मैं भाग के चूल्हे की तरफ आऊं, पर चूल्हा कोई ना जले, क्योंकि यानी उसको ये नहीं पता था कि ये चूल्हा जो है ये बगैर दिया सलाई के जलता है। जैसे अब आप देखें, आप चूल्हे को जलाती हैं और बगैर लाइटर के और दिया सलाई के बगैर जलाती हैं ना। आप पाकिस्तान जाएं और जाके किसी को कहें कि हम तो वहां पे बगैर दिया सलाई के और इसके जला लेते हैं, कहेंगे कैसी अहमक है जो कैसी बातें करती है, भला बगैर दिया सलाई के भी, बगैर माचिस के लाइटर के चूल्हा कैसे जल सकता है, हम इस बात को नहीं मानते, है ना। आप देखें कि सीढ़ियों पे चढ़ा, सीढ़ियों से चढ़ा करते थे घरों में, बुलंदी पे जो घर बनते थे सीढ़ियों पे चढ़ते थे। आप बाहर की दुनिया में आए या पाकिस्तान में भी इंडिया में भी आपने देखा कि एलिवेटर है, लिफ्ट है ना, तो आप उसमें बटन बस दबाते हैं और 100 से ज्यादा मंजिला इमारत में, 130 मंजिल की है, 140 मंजिल, एक बटन दबाते हैं और आप उस पे पहुंच जाते हैं। आप गांव में जाके किसी देहाती को जिसने शहर भी ना देखा हो और जिसके पास एलिवेटर का भी कोई तसव्वुर ना हो, और आप उसको कहें कि भाई हमें तो वहां ना सीढ़ियां हैं और ना कोई मसला है, बस एक बटन दबाते हैं और हम तो ऊपर चले जाते हैं, कहेंगे लो जी कैसी बातें करते हैं आप। उनका ईमान बिल गैब है और आपका ईमान कैसा है कि आप बिल ऐन है, ईमान बिल शहादा, देख कर अब आप उसको जो है वो बातें बता रही है ना। तो असल बात यहाँ पे क्या है कि जब इंसान जो है वो यानी अल्लाह के नूरे हदायत को पा लेता है तो हर चीज उसके लिए सोने पे सुहागा होती चली जाती है। जो नेक फितरत लोग होते हैं ना, जो सलीमुल फितरत लोग होते हैं, वो उनके दिल जो है ऐसे नहीं होते जैसे कि किसी बुश, या यानी बुश से मुराद जो है वो क्या है, झाड़ी, झाड़ी कि वो किसी झाड़ी के अंदर ऐसे नहीं कि अटके हुए हैं कि हर वक्त शकूक के अंदर, वो दिल जो झाड़ियों के अंदर रहता है ना, जैसे शकूक और शुभात के अंदर, उठूं के ना उठूं, करूं के ना करूं, इन्फाक करूंगी तो पता नहीं मुझे अजर मिलेगा कि नहीं, रोजे रखूंगी तो पता नहीं सवाब मिलेगा कि नहीं। कुछ ऐसे लोग होते हैं और कुछ दिल ऐसे होते हैं कि हर वक्त नेकियों के लिए तैयार भागते हुए। यहाँ पे ये जो मस्जिद है यहाँ पे अल्हम्दुलिल्लाह तरावी भी होती है, नमाजें होती हैं, इतकाफ होता है, फिर ये के जो है वो आखिरी दिनों में कयामुल लैल यानी रात को भी होता है और फिर सहरी भी। तो मैं अक्सर गौर किया करती हूँ, बड़ा मजा आता है। खामोश बैठे भी हूँ तो चेहरे पढ़ना, किताबें तो सभी पढ़ते हैं, चेहरे पढ़ना अच्छा लगता है। सफर कर रहे हो तो कायनात का मुताला करना, कभी परिंदे को, कभी आसमान को, कभी हवा को, कभी पानी को, यानी उनको पढ़ते चले जाना, ज्यादा अच्छा लगता है कि कायनात पर तदब्बुर और गौर व फिक्र किया जाए। इसी तरह कहीं बैठे हुए हो, पब्लिक को ना बताओ कि आप बोल सकते हैं और आपको बोलना आता है और आप क्या है, क्योंकि लोग आपके आगे पीछे बहुत होते हैं और ऐसी जगह जहां आपको कोई नहीं जानता ये बेहतरीन जगह है। कोई आपके आगे पीछे नहीं है, आप बैठे हुए हैं और एक औरत खड़ी हुई और कहने लगी कि सुबह सहरी देनी है यहाँ पे जो इतकाफ पे लोग बैठे हैं, कोई है जो कि देगा? तो एक औरत उठी और कहने लगी कि रोटियां मैं बना के लाऊंगी, आम सी औरत थी। दूसरी ने कहा कि नहीं, सालन मैं देने को तैयार हूं। और अक्सर मैं इस बात का जायजा लेती हूँ कि कभी आप बैठे हैं और आप कहते हैं, कोई भी एक आवाज देता है, आप में से बहुत से नेकी के मौके अल्लाह ताला आपको मुयस्सर करता है, आप उठते हैं, आप पुकारते हैं कि अल्लाह के दीन के लिए गाड़ी चाहिए, पैसे चाहिए, खाना चाहिए, मुसाफिर है, मेहमान है, जैसे रसूल अल्लाह मस्जिद नबी में पुकारा करते थे कि मुसाफिर है, मेहमान है, कौन जो है वो खाना के लिए साथ लेके जाएगा। वो सहाबी, बहुत से सहाबात है, लेकिन सभी गरीब थे, सभी हिजरत करके आए हुए थे, मदीना के अंसार भी थे, है ना? तो मदीना के अंसार में से वो सहाबी जिनके घर खाना नहीं था फौरन उठे और कहने लगे कि मैं, और बीवी जो थी, बीवी भी नहीं कहा, बीवी ने ये भी नहीं कहा तेरा सत्यानाश पहले घर में नहीं था, ऊपर से मेहमान उठा के ले आया, है ना? हम ऐसे करते हैं ना बाज़ औक़ात कि मियाँ मेहमान नवाज है, मेहमानों को ले आते, कहते लो इसको तो मेरी सेहत भी नजर नहीं आती, मेरा आराम भी नजर नहीं आता, पता है घर में ग्रोसरी का इसको पता नहीं है, प्याज खत्म है, आलू खत्म है, चिकन खत्म है, तेल खत्म है, और जब देखो इस दो चार लोगों को साथ लिए हुए चला आता है ना? या बाज औरतें इतनी मेहमान नवाज होती हैं माशाल्लाह कि उनके उनकी वजह से पूरे खानदान के मेहमान उसके घर आते। मैं एक औरत को जानती हूँ, कहीं खानदान में इयादत ताजियत होती थी, उस औरत के घर लोग आते थे, पहले कहते थे खाना पानी जरूरत पूरी कर लें फिर दूसरों के घर में चले जाएंगे, उसने तो खाना पानी भी नहीं पूछना ना, है ना? तो ये क्या बात है, यानी नूरे हदायत अल्लाह ने उसको दिया, उसको पता है कि मैं जो भी करूंगी तो अल्लाह मुझे कई गुना बढ़ा चढ़ा कर देगा। नूर हदायत का नूर है और उसके ऊपर जो है वो अल्लाह ताला ने जो है वो नूर यानी गोया के रोशनी बढ़ने के, नेकी करने के, हदायत के तमाम असबाब जमा हो गए। यहदिल्लाहु लिनूरिहि मन यशा, अल्लाह अपने नूर की तरफ जो है वो रहनुमाई करता है जिसको वो चाहता है। इसका क्या मतलब है, यानी गोया के अल्लाह की, जहां तक दुनिया की नेमतों का जिक्र है ना, अल्लाह काफिर को भी देता है, मोमिन को भी देता है, जो अल्लाह को मानता है उसको भी, जो अल्लाह को नहीं मानता उसको भी, लेकिन जो नूर हदायत है ना ये अल्लाह सिर्फ उसको देता और बख्शता है जो ये चाहता है। ये अंधी बाण नहीं है कि जो जो है वो कदर ना करे, जो उसको समझे ना तो बदनसीब हो और अल्लाह उसको भी दे दे, नहीं ऐसा नहीं होता। गोया के ये नूर हदायत का नूर सिर्फ उसको मिलता है जो के खुद आगे जो है उसको बढ़कर पाना चाहता है। तो अल्लाह का नाजिल करदा जो कानून है, कुरान है, दलाइल है और अल्लाह के नबी के जरिए से जो रोशनी फैली दुनिया में, तो वो एक से एक बढ़कर हैं। नूरुन अल्लाह, नूर से मुराद क्या है, यानी गोया के खुद अल्लाह की जात, फिर अल्लाह की जात का हदायत देना, फिर अल्लाह ताला की किताब, फिर अल्लाह के रसूल का भेजा जाना और फिर कायनात के अंदर जो अल्लाह के नूर की निशानियां बिखरी पड़ी हैं, जो दलाइल हैं, जो आयात मुबैनात हैं, वो सारे वाज़े हैं एक से एक बढ़कर, नूरुन अला नूर। और लेकिन अल्लाह ये उसको देता है जो खुद लेना चाहता है। नहीं, ये शाऊ का मतलब ये नहीं है कि अल्लाह कुछ को देता है और कुछ को नहीं देता, सिर्फ उनको देता है जो कि लेना चाहते हैं। वयद्रिबु अल्लाहु अल-अम्साला लिन्नास, वो लोगों को मिसालों से बात समझाता है। अल्लाह रब्बुल इज्जत ने यहां पर जो है मतलब बताया कि اللہ تعالیٰ مثالیں کیوں دیتا ہے؟ کبھی انسانوں کی مثال، کبھی پتھروں کی مثال. آپ نے پیچھے سورت بقرہ میں پڑھا تھا نا کہ پتھر بھی کئی قسم کے ہو جاتے ہیں، مختلف قسم کے پتھر ہیں، کسی سے پانی تھوڑا نکلتا ہے، کسی سے زیادہ، بعض پہاڑ پھٹی پڑتے ہیں، ہے نا. تو یہاں پہ چراغ، روشنی، تیل، زجاجہ، مصباح، مشکات، یہ اس طرح کی مثالیں. یا پیچھے آپ نے پڑھا تھا جو ہے وہ جیسے حضرت مریم کی مثال ہے، یا جیسے حضرت یوسف علیہ السلام کی مثال ہے، یا جیسے بی بی عائشہ رضی اللہ عنہ کی مثال ہے، یا پھر پچھلی قوموں کی مثالیں اللہ نے دی نا عبرت کے لیے نا. تو اللہ ساری مثالیں کیوں دیتا ہے؟ کہ بات کو سمجھانے کے لیے، بات زیادہ واضح ہو جائے. واللہ بکل شیء علیم، اور وہ ہر چیز سے خوب واقف ہے. اللہ کو خوب پتا ہے کہ کس مثال سے کون سی بات کس بہترین طریقے سے سمجھائی جا سکتی ہے. اور اللہ کو یہ بھی پتا ہے کہ علیم کا مطلب کیا ہے. اللہ کو پتا ہے کہ کون سا شخص ایسا ہے جس کو نور ہدایت، نور حق کا وہ طالب ہے، اور کون سا جو ہے وہ طالب نہیں ہے، ہے نا. تو اللہ کسی کو زبردستی نور ہدایت نہیں دیتا. اللہ کو پتا ہے طالب کون ہے، اور طالب مخلص کون ہے، طالب حق کون ہے، اور کون ایسا ہے جو دنیا کے اندر جو ہے وہ گھٹنوں گھٹنوں اور گردن گردن جو ہے وہ غرق ہے. اللہ کو ظاہر اور باطن کا خوب پتا ہے، اس لیے وہ ہر ایک کے ساتھ وہ معاملہ کرتا ہے جس معاملے کا وہ سزاوار ہے، جس معاملے کا وہ جو ہے وہ حقدار ہے. تو اس سے جو ہے ہمیں کیا بات پتہ چلتی ہے کہ اللہ تعالی جو ہے ہر ایک کو ہدایت نہیں دیا کرتا. جو ہدایت سے لینا چاہتے ہیں تو اللہ تعالیٰ نور ہدایت ان کو دے دیتا ہے.